नमस्कार, रेडियो कार्यक्रम साझा पहलमा तपाईँलाई हार्दिक स्वागत छ। म सुशीला श्रेष्ठ
अनि म राजन रुचाल।
कार्यक्रम साझा पहल महिला, लैङ्गिक अल्पसंख्यक, अपाङ्गता भएका व्यक्ति र सीमान्तकृत समुदायमा सूचनाको पहुँच पुर्याउने उद्देश्यले तयार पारिएको कार्यक्रम हो।
अहिले COVID-19 नियन्त्रणमा आए जस्तो देखिएको छ, तर यसले महिला सीमान्तकृत वर्गमा आर्थिक, सामाजिक तथा मानसिक रूपमा गहिरो प्रभाव छोडेर गएको छ।
कार्यक्रममा हामी लैङ्गिक समानता र सामाजिक समावेशीकरण जेसीको दृष्टिबाट अब आउने कोभिड जस्ता महाव्याधि र विपदसँग सम्बन्धित प्रभावकारी तयारी, प्रतिक्रिया र पुनः प्राप्तिको बारेमा छलफल गर्नेछौँ।
लैङ्गिक समानता र सामाजिक समावेशीकरणका दृष्टिकोण भन्नाले हामी यस कार्यक्रममा महिला, सीमान्तकृत वर्ग, बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, एकल महिला, लैङ्गिक अल्पसंख्यक, विभिन्न प्रकारका हिंसाबाट प्रभावित भएका महिला तथा किशोरी, दीर्घरोगी, गर्भवती तथा सुत्केरीका सवालहरूलाई प्राथमिकता दिनेछौँ।
सँगै लैङ्गिक हिंसा तथा जातीय विभेद, मानव बेचबिखनबाट प्रभावित भएका व्यक्तिहरू, सामाजिक, आर्थिक तथा नागरिक अधिकारबाट वञ्चित भएका व्यक्तिहरूको भोगाई, उनीहरूका अपेक्षा, पुनरुत्थानका लागि सरकारवालाले के गर्न सक्छन्, विज्ञसँगको परामर्श, साथै सरकारका योजना, लक्षित वर्गको पहुँच र कार्यान्वयनको अवस्थाबारे खोजी गर्नेछौँ।
साथै कोभिडबारे फैलिएका अफवाह, भ्रम र गलत जानकारीलाई सम्बोधन गर्दै वास्तविक विज्ञसँगको सवाल जवाब पनि प्रस्तुत गर्नेछौँ र सबैको पहुँचमा आवश्यक सूचना पुर्याउने प्रयत्न पनि गर्नेछौँ।
युएन ओमनको सहयोगमा ल्याक नेपाल र अकोराबको साझेदारीमा उत्पादन गरिएको कार्यक्रम साझा पहल सीआईएन मार्फत सामुदायिक रेडियोबाट देशैभरि CINखबर.com र मोबाइल एप सीआईएनमा पनि चाहेको बेला तपाईँ विश्वभरि नै सुन्न सक्नुहुन्छ। साथै सीआईएनको फेसबुक पेजमा गएर साङ्केतिक भाषामा हेर्न पनि सक्नुहुनेछ।
आजको कार्यक्रम साझा पहलमा हामी स्थानीय स्तरमा सेवा सुविधा प्राप्तिका लागि आवश्यक सूचनामा महिला, दलित महिला, अपाङ्गता भएका व्यक्ति, लैङ्गिक अल्पसंख्यक लगायत सीमान्तकृत समुदायको पहुँचको अवस्था, सूचनाको हकको उपलब्धताका लागि स्थानीय सरकारले गरेका अभ्यास र स्थानीय स्तरबाट प्रदान गरिने विपद प्रतिकार्य सम्बन्धी सूचनाहरू र ती सूचनामा उनीहरूको पहुँच वृद्धिका लागि के गर्न सकिन्छ भनेर विज्ञको भनाई पनि समावेश गर्नेछौँ।
साथै यही अन्तर्गत आर्थिक रूपमा पुनः प्राप्तिका लागि आवश्यक सिप, स्रोत, साधन र आर्थिक समावेशीकरण सम्बन्धी सवाललाई पनि समेट्नेछौँ।
सँगै कोरोना महामारीका बारेमा फैलिएका अफवाहमा विज्ञको जवाफ सहितको विशेष श्रृङ्खला पनि प्रस्तुत गर्नेछौँ।
कुनै पनि योजनाको निर्माण, कार्यान्वयन, अनुगमन र मूल्याङ्कन जस्ता हरेक कार्यको प्रमुख आधार सूचना हो। एक व्यक्ति वा समूहबाट अर्को व्यक्ति वा समूहमा सूचना, विचार वा धारणा प्रसार गर्ने प्रक्रिया नै सञ्चार हो भने सञ्चारका लागि सूचना अपरिहार्य छ।
नेपालमा पहिलो पटक नेपालको संविधान 2047 सूचनाको हकलाई संविधानमा नै राखिएको थियो। अहिलेको नेपालको संविधानको धारा 27 मौलिक हकको रूपमा सूचनाको हकलाई राखिएको छ। सूचनाको हकलाई प्रचलन गराउनको लागि सूचनाको हक सम्बन्धी ऐन 2064 र नियमावली 2065 जारी गरी कानुनी व्यवस्था समेत गरिएको छ।
स्थानीय नागरिकमाझ सरकारका सेवा सुविधा सरल र सहज तरिकाले उपलब्ध गराउन स्थानीय सरकारको परिकल्पना गरियो र सोही अनुरूप स्थानीय सरकार पनि गठन गरियो। तर स्थानीय स्तरबाट उपलब्ध हुने सेवा र सुविधाबारे लक्षित समुदाय बेखबर रहने स्थिति समेत देखिएको छ।
स्थानीय स्तरमा उपलब्ध हुने सेवा र सुविधाका बारे समयमै सूचना पाउन नसक्दा महिला, दलित महिला, यौनिक तथा लैङ्गिक अल्पसंख्यक, अपाङ्गता भएका व्यक्ति लगायत सीमान्तकृत समुदायका व्यक्तिहरू सुविधा लिनबाट वञ्चित भएका गुनासोहरू सुनिने गरेको छ।
के वास्तवमै उनीहरूको सेवामा सरल पहुँच पुग्न सकेको छैन त? हामीले रूपन्देहीका केही महिलाहरू, त्यसमा पनि दलित समुदायका महिला, यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदाय, अपाङ्गता भएका व्यक्ति लगायत सीमान्तकृत वर्गलाई सोधेका छौँ।
म चाहिँ अवन्तिका गर्ती मगर म चाहिँ साहसी कदम नेपालबाट र ओएसएफ ओपन सोसाइटी फाउन्डेसन अन्तर्गत चाहिँ म चाहिँ यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकको अधिकारको लागि चाहिँ काम गर्दै आइरहेको छु। पहुँचको कुरा गर्नुपर्दा चाहिँ अहिले चाहिँ त्यति हामीलाई त्यति न त्यति थाहा भएको पनि छैन, सूचनामा चाहिँ हाम्रो त्यति पहुँच भएको छैन अहिले चाहिँ। अब खै हामीलाई नभनेर हो कि हामीलाई त्यो सूचनाको लागि चाहिँ हामीलाई नबोलाएर हो कि के कारणले हो, त्यो चाहिँ हामीले सूचना चाहिँ लिन पाएको छैनौँ। त्यो धेरै गाह्रो भइरहेको छ। पहिलाको बेलामा पाएको थियो भने चाहिँ अहिले चाहिँ त्यो बजेट छुट्याउन हुँदाखेरि चाहिँ हामी छुट्याउनको लागि चाहिँ पहिला हामीलाई चाहिँ बोलाएर होइन, किनभने रूपन्देही एरियामा चाहिँ एकदम थुप्रै छ नि त, अहिले त एकदम धेरै खुलेर आउनु भएको छ, त्यसैले चाहिँ एकदम माझ धेरै छ। त्यही भएर त्यो कारणले गर्दाखेरि चाहिँ अहिलेको बजेट चाहिँ हामीले पहिलाको बजेटले पनि त्यो पहिलाको बजेटले नभ्याउने भएको कारण चाहिँ अलिकति अहिले बढाउनु पर्ने पनि हो र अहिले त्यसको लागि चाहिँ हामीलाई त्यस्तो केही सूचनाहरूहरू त्यो केही पनि आएको छैन। एक दुई दिन अगाडि गएर बसेर होइन, यो हामीलाई यस्तो 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 कामको लागि चाहिएछ यस्तो यस्तो भनेर हामीले बुझाउँथ्यौँ, तर कतिपय चाहिँ त्यो भएको छैन। त्यो भएर चाहिँ एकदम त्यसको लागि चाहिँ हामी वञ्चित भएको छौँ कि।
म मनु खड्का, दलित महिला सङ्घ रूपन्देही अध्यक्ष अभियानकर्ता। अवसरहरूका कुराहरूमा नै पहुँच हुनेको मात्रै त्यहाँ सूचनामा हक हुन्छ र हरेक नीति निर्माण कार्यमा जुन लक्षित गरिएका वर्ग समुदायहरू दलित तथा अल्पसङ्ख्यक सीमान्कृत समुदायहरूको पहुँचमा पनि एकदमै सहभागिता कम हुन्छ। उहाँहरूलाई सेवा सुविधाका कुराहरू पनि अवसरबाट वञ्चित गरिएको छ, जहाँ दलित समुदायहरू एउटा शिक्षाको क्षेत्रमादेखि लिएर आर्थिक क्षेत्रमा, सामाजिक क्षेत्रमा, शैक्षिक क्षेत्रमा हरेक कुराहरूमा पछाडि पारिएको कारणले पनि त्यो सूचनाको हकबाट एकदमै पहुँचको टाढाबाट रहेको पाउँछौँ र मिडियाबाट पनि हामीले कतिपय यी कुराहरू आएका हुन्छन् र त्यसबाट पनि कतिपयले सूचना पाएर पनि हामी यस्तो रहेछ भन्ने कुराहरू थाहा पाउनुहुन्छ। नत्र भने सम्बन्धित निकाय भनेको हाम्रो स्थानीय तहमा पनि अब त्यस्ता सूचनाहरू दिनबाट पनि अलिकति त्यहाँका जनप्रतिनिधिहरू लगायत सरकारी कर्मचारीले पनि जसको सवाल उसको अगुवाई भनेर पनि त्यो लक्षित कार्यक्रमहरूबाट अवसरबाट वञ्चित गरिएको अवस्था छ।
खेमरा सापकोटा, घर सैना महिना वार्ड नम्बर 11। म यो दृष्टिबिन उत्थान सङ्घको सदस्य। कतिपय स्थानहरूमा त लगभग ठिकै ठिकै पनि छ, कतिपय स्थानीय तहहरूमा के हुन्छ भने म आफै एउटा लो भिजन भएको कारणले गर्दा सूचनाहरू के हुन्छ भने कहिलेकाहीँ सानो अक्षरमा हुन्छ, अनि गर्दा मैले आफै पढ्न सक्दिनँ। कतिपय टोटल ब्लाइन्डहरू कति पनि नदेख्ने साथीहरू हुनुहुन्छ, उहाँले त झन् कहिलेकाहीँ फोटो मात्रै राखेर सूचना होइन फोटो मात्रै राखेर पनि हुन्छ, त्यसले गर्दा सूचना कतिपय सूचना राम्रोसँग सूचना लिन सक्नुहुन्न, उहाँको सूचनाबाट सूचनाको पहुँचबाट टाढा हुनुहुन्छ। स्थानीय तहले सूचना राख्दाखेरि अडियोमा पनि हुने गरी यदि राख्नुभयो भने त्यसलाई हरेक दृष्टिबिनहरूले पनि स्थानीय विभिन्न सूचनाहरू आफै प्राप्त गर्ने मौका पाउन सक्नुहुन्छ। कुनै सूचना प्रकाशित हुन्छ म्याद गएपछि बल्ल थाहा हुन्छ, किनभने आफूले जस्तो फेसबुकहरू उसमा इमेलहरूमा पोस्ट गरे हुन्छ आफूले पढ्न सकिँदैन सकिँदैन, कतिपय पछि अरूबाट थाहा पाउँदा त्यो ढिला भइसकेको हुन्छ के, यस्तो धेरै भइरहेछ।
नेपालको संविधानले सबै प्रकारका विभेद र उत्पीडनको अन्त्य गर्ने, सेवा वितरणमा विभेद नगर्ने र समतामूलक समाजको निर्माण गर्ने संकल्प गरेको छ।
गुणस्तरीय सेवामा सबैको सहज, सुलभ र समान पहुँच सुनिश्चित गर्ने नीति अवलम्बन गरेको छ। तर धनुषाका महिला, सीमान्तकृत समुदाय, एकल महिला लगायत अपाङ्गता भएका व्यक्तिहरूले सूचनामा सरल पहुँच पुग्न नै नसकेको बताएका छन्।
सार्वजनिक सरोकार र चासोका विषयमा आम नागरिकले सूचना पाउनुपर्ने संवैधानिक अधिकार भए पनि स्थानीय सरकारबाट भने सूचना पाउन नसकिरहेको उनीहरूको गुनासो छ।
सहज तरिकाले सूचना दिन अझैसम्म पनि स्थानीय सरकार र सम्बन्धित निकायका सूचना अधिकारीहरूले आनाकानी गरिरहेको सेवाग्राहीको गुनासो छ। धनुषाबाट साथी विनोद महत्तोको रिपोर्ट।
संवैधानिक रूपमा प्रत्येक नागरिकलाई सार्वजनिक सरोकारका कुनै पनि विषयमा सूचना माग्ने र पाउने हक हुन्छ, तर देशको तीन तहकै सरकार वा सार्वजनिक संघ संस्था र निकायबाट आम नागरिकले भने सहज रूपमा अझै पनि सूचना पाउन नसकिरहेको अवस्था छ, जसको कारण सम्बन्धित निकायमा सूचना माग्न कमै नागरिक जाने गरेको धनुषाका सूचना अभियन्ता शैलेन्द्र महतो बताउनुहुन्छ।
स्थानीय तहहरूमा खास गरी मैले सूचनाको हक प्रयोग गरिरहँदा त्यहाँबाट सहजै सूचना उपलब्ध हुँदैन. कारण के छ भने त्यो अभ्यास पनि भएको छैन र कतै काहीँ अभ्यास हुँदा पनि सहज रूपमा सूचना दिइरहेको छैन. सूचनाको हक चाहिँ प्रयोग खासै चाहिँ स्थानीय तहहरूमा भइरहेको छैन र हुँदा पनि खासै सूचना दिन चाहिँ स्थानीय तहहरूले मानिरहेको हुँदैन.
सूचना माग्दा सहजै सूचना पाउने अवस्था नहुनु झन्झटिलो प्रक्रियाका कारण सूचनामा सबैको सहज पहुँच हुन नसकेको स्थानीयको भनाइ छ. स्थानीय स्तरबाट प्रदान गरिने सेवा सुविधाहरू बारे जानकारी माग्दा समेत कर्मचारीहरूले व्यवस्था गर्ने गरेको छ भने सूचना माग्न जाँदा किन चाहियो, के गर्ने सूचना लिएर छैन जाऊ वेबसाइटमा खोज भनेर हप्की दप्की समेत गर्ने गरेको जनकपुर 14 खुशबु सिंह बताउनुहुन्छ.
यहाँ त हामीहरूले केही सुविधा पाएको छैन. सबै कार्यालयहरूमा जस्तै राखिदिएको हुन्छ सूचना टाइम टाइममा दिनुपर्ने, तर हामीहरूले केही पाएको हुँदैन. जस्तै कि अस्ति हामीले यहाँ सोधेको थियौँ प्रतिष्ठानमा कि हाम्रो इक्जाम कहिलेदेखि छ भनेर, अनि उहाँहरूले भन्नुभयो कि वेबसाइटमा हालिदिन्छ. तर वेबसाइटमा हाल्नु नै हुन्न, अनि त्यो त भन्नु पर्यो नि. त्यहाँ जाँदा त केही भन्नुहुन्न, पठाइदिनुहुन्छ. उनीहरूले त खै नराम्ररी बोलिदिनुहुन्छ. आजसम्म त हामीले पाएको छैन. त्यहाँ गएर पनि सोधा यस्तो केही भन्नुहुन्न. जे सुविधा छ त्यो दिनु पर्यो, हामीहरूको पनि हक छ.
समयमा सूचना नपाउँदा आफू र स्थानीय स्तरको सेवा सुविधाहरूबाट समेत वञ्चित हुने अवस्थामा रहेको उहाँको गुनासो छ. नामको लागि कतिपय कार्यालयमा सूचना अधिकारी भए पनि पूर्ण सूचना भने उनीहरूले दिन नसक्ने भन्दै विभिन्न बहाना बनाएर पन्छिने गरेको भए पनि सूचना पाउने आफूहरूको हक रहेको उहाँको भनाइ छ. पालिकामा कहाँ के भइरहेको छ, कहाँ के हुनेछ लगायत सार्वजनिक चासो र सरोकारका विषयमा समेत पालिकाले सूचना प्रवाह नगर्दा आफूहरू सूचना पाउन नसकेको मिथिला नगरपालिकाका नगर स्तरीय बाल क्लबका प्रतिनिधि सीमा कुमारी महतो बताउनुहुन्छ.
सूचना प्राप्त गर्न निकै नै गाह्रो छ. सबभन्दा पहिला त हामीलाई त्यसमा सहभागी नै गराउँदैनन्.
स्थानीय तहले वेबसाइटमा केही सूचना प्रकाशित गरे पनि आम नागरिकको त्यसमा सहज पहुँच छैन. सबैको सहजताका लागि सार्वजनिक रूपमा सूचना सम्प्रेषण गर्नुपर्ने उहाँको माग छ. तर नागरिकले रितपूर्वक निवेदन दिएमा आफूहरू दिने खालको सूचना तत्कालै दिने गरेको मिथिला नगरपालिकाका सूचना अधिकारी दिपेश काफले बताउनुहुन्छ.
मिथिला नगरपालिकामा आम नागरिकको सूचनाको पहुँचको विषयमा कुरा गर्दाखेरि नागरिकले चाहिँ आफूलाई चाहिने सूचना उहाँहरूले माग गर्नुहुन्छ, लिखित रूपमा निवेदन दिनुहुन्छ सूचनाको हक प्रयोग गर्दै सूचना अधिकारी समक्ष. त्यसपछि उहाँहरूलाई कतिपय सूचना अधिकारीको पहुँचमा रहेका सूचना, उहाँलाई जानकारी भएका सूचना तत्कालै पाउन सक्ने अवस्था छ. कतिपय चाहिँ सम्बन्धित शाखासँग सूचना मागेर अनि उहाँहरूलाई दिनुपर्ने हुन्छ. त्यसको लागि चाहिँ केही समय लाग्छ. सूचनाको पहुँच यस हिसाबले हेर्दाखेरि राम्रै देखिन्छ. अर्को त हाम्रो नगरपालिकाबाट धेरै सूचनाहरू हाम्रो वेबसाइटमा पनि राखिएको हुन्छ. वेबसाइटबाट पनि सूचना हेर्न सकिन्छ. आम नागरिकलाई दिन मिल्ने सूचना चाहिँ हाम्रो सूचनाको हक सम्बन्धी ऐनले 5 प्रकारका सूचनालाई वर्जित गरेको छ. जस्तै राष्ट्रको अखण्डता, जात जातिबीचको सन्तुलन, सहिष्णुता लगायतका 5 प्रकारका सूचनालाई चाहिँ दिनलाई चाहिँ मिल्दैन. ती बाहेकका सूचना दिन मिल्छ भनेर उल्लेख गरेको छ.
कानुनी रूपमा गोप्य राख्नु पर्ने 5 प्रकारका सूचना बाहेक आफूहरूले निवेदन साथ सूचना माग्दा जो कोहीलाई पनि सहजै सूचना दिने गरी सेवा प्रवाह गर्ने गरेको उहाँ बताउनुहुन्छ. कतिपय सूचनामा समय लाग्ने भएकाले पनि सूचनामा ढिलाइ हुँदा नागरिकमा सूचना नपाएको हो कि भन्ने सन्देश गएको हुन सक्ने उहाँको अनुभव छ. सूचनाको हक सम्बन्धी एन 2064 दफा 3 हरेक नेपाली नागरिकलाई सार्वजनिक निकायबाट सूचना पाउने र सूचनाको हक प्रयोग गरी सूचना माग्न सकिने व्यवस्था उल्लेख छ. तर अझै पनि सार्वजनिक हित र चासोको विषयमा सरकार र सरकारका मातहतका कार्यालयबाट सूचना अधिकारी भए पनि आम नागरिकले भने सहज रूपमा सूचना पाउने व्यवस्था कार्यान्वयन हुन सकेको छैन. विनोद महतो, सिआइएन रेडियो स्वागतम, धनुषा.
तपाईँ यति बेला रेडियो कार्यक्रम साझा पहल सामुदायिक सूचना नेटवर्क सिआइएन मार्फत देशभरका विभिन्न सामुदायिक रेडियो र मोबाइल एप सिआइएन अनि सिआइएन खबर .com पनि सुन्दै हुनुहुन्छ.
तपाईँलाई पनि विपदका बेला आफूले भोगेका समस्याहरू सुनाउन मन छ या सरकारसँग आफ्नो अपेक्षा, प्रश्न, गुनासो वा जिज्ञासाहरू छन् भने हाम्रो फोन नम्बर 01-5260-646 फोन गरेर आफ्ना कुरा राख्न सक्नुहुनेछ.
सार्वजनिक सेवालाई मर्यादित र व्यवस्थित बनाउन सुशासन ऐन 2064 जारी गरिएको छ। साथै सम्पूर्ण सार्वजनिक निकायमा नागरिक बडापत्र, सार्वजनिक सुनवाई, सामाजिक परीक्षण, सार्वजनिक परीक्षण जस्ता व्यवस्था गरिएको छ।
सरकारले सबै नागरिकको सेवामा पहुँच पुर्याउन सेवा प्रवाहलाई प्रभावकारी, छिटो छरितो र गुणस्तरीय बनाउन नागरिक गुनासो सुनवाईको व्यवस्था, क्षतिपूर्ति सहितको नागरिक बडापत्र जस्ता विभिन्न व्यवस्था लागू गरेको छ।
तर पहुँचमा पुगेका व्यक्तिले दोहोराई तेहराई सरकारका सेवा सुविधा प्राप्त गरिरहेका हुन्छन् भने लक्षित वर्ग पहुँच बाहिर नै देखिन्छ। तर बाँकेका केही स्थानीय सरकारले भने स्थानीय स्तरबाट प्रवाह गरिने सेवा र सुविधाबारे लक्षित वर्गको पहुँचमा पुग्ने गरी सूचना सम्प्रेषण गरिरहेका छन्। बाँकेबाट निशु जोशीको रिपोर्ट।
एउटा छाडा पशु चौपाईको व्यवस्थापन गर्नु पर्यो, त्यसको सम्बन्धमा मागेथ्यौँ। गाउँपालिका नगरपालिका दिन चाहिँ दिए, अदालतबाट मुद्दा पनि जित्यो।
नेपालगञ्जकी अधिकारकर्मी लक्ष्मी तिवारी नेपालगञ्जमा देखिएका समस्याबारे उहाँले बेला बखतमा सूचना माग गर्ने गर्नुभएको छ। पहिलेको तुलनामा स्थानीय तहहरूबाट सूचना पाउन सहज भएको उहाँ बताउनुहुन्छ।
ध्वनि प्रदूषण, वातावरण प्रदूषण, महिला बालबालिका सम्बन्धमा पनि हामीले चाहिँ यस्तो सूचनाहरू माग गर्यौँ। विगतलाई हेरेर आज चाहिँ नगरपालिका गाउँपालिकाले सूचना चाहिँ दिनै रहेको अवस्था।
उहाँ जस्तै अनुभव छ अर्का शैलेन्द्र कुमार वैश्यको। मानवाधिकार सूचना तथा अनुसन्धान केन्द्रका सदस्य समेत रहनुभएका वैश्य बाँकेका स्थानीय तहहरूलाई सूचनाको हक प्रदान गर्नुपर्ने दबावसँगै संस्थाले तालिम पनि प्रदान गर्दै आएको बताउनुहुन्छ। यससँगै संस्थाले मानवाधिकार र सामाजिक विषयवस्तुमा पालिकासँग बेला बेलामा सूचना माग गर्ने गरेको छ।
नगरपालिकाले के कार्य गरिरहेछ, गाउँपालिकाले के कार्य गरिरहेछ, के विकासको कार्य गरिरहेछ, के नागरिक समाजको लागि कार्य गरिरहेछ, ज्येष्ठ नागरिकको लागि कार्य गरिरहेछ, महिलाको लागि के छ, अपाङ्गको लागि के छ, त्यो सूचना पाउनको लागि हामीहरूले नगरपालिका वडाहरूमा गएर वडाका वडा अध्यक्ष समेतलाई हामीले त्यसको ट्रेनिङ पनि दियौँ। नगरपालिकाले कतिवटा सूचना दियो पनि मृत्यु भएको मान्छेलाई दाह संस्कार गर्ने सूचना माग्यौँ। त्यो सूचना पाएर कसैले त्यो व्यवस्था नगरेको अवस्थामा पिआइएल गऱ्यौँ। अहिले अदालतले आदेश पनि गरिसक्यो।
बाँकेको नेपालगञ्ज उपमहानगरपालिका, कोहलपुर नगरपालिका, खजुरा गाउँपालिका लगायतका केही पालिकाले वेबसाइट, फेसबुक लगायतका सामाजिक सञ्जाल मार्फत सूचना दिँदै आएका छन्। कोहलपुर नगरपालिकाले त बोर्ड बैठकहरू नै सामाजिक सञ्जालमा प्रत्यक्ष प्रसारण समेत गर्दै आएको छ। उपप्रमुख संगीता सुवेदी।
सूचनाको हकमा कुरा गर्नुपर्दा चाहिँ हामी निर्वाचित भएर आएको दिनदेखि नै कार्यपालिकाका बैठकका निर्णयहरू हामी भोलिपल्ट नै हामीले हाम्रो फेसबुक नगरपालिकाको फेसबुक मैले मार्फत सूचना प्रकाशन गरिरहेका छौँ होइन। कार्यक्रमको त हामी फेसबुक मार्फत नै गरिरहेको छौँ होइन।
डुडुवा गाउँपालिकाले वेबसाइटको निर्माण गरिसकेको छैन। यस्तो अवस्थामा विपद व्यवस्थापनदेखि लिएर अन्य गतिविधिहरूको बारेमा सूचना अधिकारी मार्फत जानकारी दिने गरिएको गाउँपालिकाका अध्यक्ष नरेन्द्र चौधरी बताउनुहुन्छ।
सूचना अधिकारी तोकेको अनि निवेदन दिइसकेपछि एउटा समय सिड्युल छ नि, यति दिनभित्र दिने, त्यही हिसाबले हामीले दिने गरेछौँ। अनलाइन सिस्टम अब बनाउने हो, एलओसी हामीले गठन गरेछौँ, अब बनाउने हो, तर अहिले चाहिँ अनलाइन छैन, हाम्रो सूचना अधिकारी मार्फत नै।
लोकतन्त्रको जग बलियो बनाउनका लागि सूचना दिनु जरुरी रहेको अधिवक्ता विश्वजित तिवारी बताउनुहुन्छ।
कानुनले के भन्छ भने सूचनाको हक सम्बन्धीले 15 दिनभित्र सूचना दिनुपर्छ, तर तत्काल मागेको सूचना जीवनसँग सम्बन्धित छ भने 24 घन्टाभित्रै दिनु पर्यो। यो कानुनको र नागरिकको चाहिँ एउटा मौलिक हक अधिकारको चाहिँ हनन भएको हामीले महसुस पनि गरेका छौँ। जुन सूचना अपडेट अध्यावधिहरू गर्नुपर्ने त्यो अध्यावधिहरू गरिरहेको पाइँदैन। त्यसले गर्दाखेरि के भयो भने लोकतन्त्रलाई बचाउनु छ भने सूचनाको हकलाई एकदम जीवित पार्नको लागि उहाँले स्वतस्फूर्त रूपमा आफैले सूचनाहरू दिनुपर्छ। सूचना मैत्री भयो भने त्यसले के हुन्छ भने लोकतन्त्रको जग चाहिँ बलियो हुन्छ।
स्थानीय सरकारले तय गरेका कार्यक्रम र बजेटको कार्यान्वयन, नीति निर्माण एवं महत्वपूर्ण निर्णयहरू कार्यपालिका बैठकबाटै हुने गरेका छन्। जनतासँग प्रत्यक्ष सरोकार राख्ने निर्णय, विपद व्यवस्थापन लगायतका विभिन्न सूचना सार्वजनिक नगरिनु सुशासनको विपरीत भएको अभियन्ताहरू बताउँछन्। पालिकाहरू सूचना मैत्री बन्दै गएको भए पनि प्रविधिसँगै सूचना पनि छिटो प्रवाह गर्नुपर्ने आवश्यकता देखिएको उनीहरूको भनाइ छ।
सूचनाको हक सार्वजनिक कार्यको खबरदारी हो, यो विकृति विरुद्धको अभियान पनि हो। यसलाई सार्वजनिक निकायको गतिविधिलाई नियाल्ने माध्यमको रूपमा व्यापक प्रयोग गरिएको छ। यसबाट सार्वजनिक निकाय सच्चिने र सुध्रिने अवसर पाउँछन्।
महिला, अझ त्यसमा पनि दलित महिला, अपाङ्गता भएका व्यक्ति, सीमान्तकृत समुदाय लगायत यौनिक तथा लैङ्गिक अल्पसंख्यक व्यक्तिको सेवामा पहुँच पुग्न पहिले सूचनामा उनीहरूको पहुँच पुग्न आवश्यक छ।
स्थानीय स्तरबाट उपलब्ध हुने सेवा सुविधाका बारे सूचनामा उनीहरूको पहुँच वृद्धि गर्न के गर्न सकिन्छ, यस विषयका जानकार पुरुषोत्तम नेपालसँग हामीले कुराकानी गरेका छौँ।
अब यसमा दुईटा पक्ष छ। पहिला चाहिँ यो गैर सरकारी संस्था, नागरिक समाज, नागरिक सचेतना केन्द्र, सामाजिक परिचालन भन्ने विषयवस्तुहरू थिए निर्वाचनभन्दा अगाडि, जुन 74 साल अगाडिको अवस्था। 74 सालमा निर्वाचित जनप्रतिनिधि भइसकेपछि वडा, अब 6743 वडा छन्, वडागत रूपमा 5-5 जना जनप्रतिनिधि हुने भएपछि यो सायद अलिक कम भए नि हुन्छ होला भन्ने किसिमको सोच भएर ती पहिलाका संस्थाहरू त्यति निरन्तरता पाएनन्। त्यसले गर्दाखेरि अलिअलि समस्या आइराखेको छ। तथापि अहिले धेरैवटा पालिकाले चाहिँ टोल विकास संस्था र सामाजिक परिचालकलाई प्रयोग गरेर सूचनाहरू दिइराखेको पनि छ। तर धेरै केही संस्था स्थानीय तहले, तर धेरै स्थानीय तहले चाहिँ यो काम गर्न बाँकी छ। त्यसैले अहिले सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सामाजिक परिचालन कार्यविधि तयार गरेर एउटा चाहिँ स्थानीय तहमा पठाउने, जसले गर्दाखेरि स्थानीय तहको वडा तहमा रहने महिला सदस्य, दलित महिला सदस्य र वडा सदस्यहरूलाई एकजुट बनाउने र यसको साथसाथै त्यहाँ उपलब्ध हुने गैर सरकारी संस्था, नागरिक समाज, आमा समूह लगायतका यस्ता जुन स्थानीय तल्लो तहका लैङ्गिक अल्पसङ्ख्यक अथवा चाहिँ महिला अथवा दलित र चाहिँ गरिबमा चाहिँ रहेका नागरिकहरूलाई सूचनाको पहुँच पनि पुर्याउने र सेवा प्रवाहको जानकारी गराउने, जसले गर्दा रूपान्तरणीय सामाजिक परिचालनको कुरो अगाडि बढ्छ भन्ने कुरो चाहिँ अगाडि बढिराखेको अवस्था छ। तथापि अहिले समस्या परिराखेको चाहिँ हो। त्यसैको लागि मेरो सल्लाह चाहिँ के हो, स्थानीय तहका निर्वाचित जनप्रतिनिधिहरू, उहाँहरू भर्खर निर्वाचित हुनुभएको छ दोस्रो तहमा, कतिपय अगाडिका कुराहरू राम्रा अभ्यास छन् भने त्यसलाई निरन्तरता दिँदा हुन्छ। अब कसैले त्यस्तो अभ्यास गर्नुभएको छैन भने एउटा वडामा 5 जना जनप्रतिनिधि हुन्छ, 1 जना वडा अध्यक्ष र 4 जना वडा सदस्य। वडा सदस्यहरूको काम बाँडफाँड गर्दाखेरि सामाजिक परिचालन र स्थानीय सङ्घ संस्थाको समन्वयको जिम्मेवारी कुनै एउटा अथवा दुईवटा सदस्यहरूलाई भेग हेरेर जिम्मा दिनु पर्यो। अनि त्यसको साथसाथै स्थानीय तहमा, वडा तहमा टोल विकास संस्था, महिला समूह, आमा समूह, वन उपभोक्ता समूह र त्यसको साथसाथै नागरिक सचेतना केन्द्र, योभन्दा अगाडि गठन भएका सचेतना केन्द्र लगायत धेरै संस्थाहरू छन्, ती संस्थाहरूसँग समन्वय गरेर ती संस्था मार्फत यसलाई चाहिँ रणनीतिक सञ्चार भन्छन्, यो चाहिँ पालिकाले लिएका निर्णयहरू, पालिकाले दिने सेवाका विषयवस्तुहरू र पालिका मार्फत जाने सङ्घीय तथा प्रदेश तहका सेवाहरूको पनि सेवाग्राहीहरूलाई जानकारी दिने व्यवस्था गर्नुपर्छ। र त्यसको साथसाथै स्थानीय एफएमहरू छन् अनि नागरिक बडापत्रमा पनि यी कुराहरू जानकारीमा राख्नु पर्यो। एफएम अहिले सबैको पहुँचमा छ र कतिपय चाहिँ हामीले मोबाइल एसएमएसद्वारा सूचना पनि पठाउन सकिन्छ। त्यो रणनीति लियो भने अहिलेको समस्या समाधान हुन्छ भन्ने लाग्छ मलाई।
कार्यक्रममा अब भने कोरोना र कोरोनाको खोपबारे फैलिएका अफवाहबारे विज्ञ सङ्घको सवाल जवाब सहितको विशेष श्रृङ्खला कोभिड बारेको भ्रम र यथार्थ, जसमा जवाफ दिँदै हुनुहुन्छ स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डाक्टर समीर कुमार अधिकारी।
नमस्कार, म युनिसा। कोभिड संक्रमण भएका व्यक्तिको स्मरण शक्ति कमजोर हुन्छ रे भनेको सुनेको छु, के यस्तै हुन्छ त?
त्यस्तो हुँदैन। त्यसरी स्मरण शक्ति कमजोर हुने अथवा त्यसले हामीले सम्झिने कुराहरूमा कमजोर हुँदै जाने भन्ने कुराहरू त्यस्तो देखिएको छैन। हामीलाई म संक्रमित थिएँ, म बिरामी थिएँ भन्ने मानसपटलमा लागिराख्ने, अलिक पछिसम्म कमजोर भएको जस्तो महसुस हुने, हाम्रो मानसिकता अथवा हामीलाई त्यो महसुस हुने, हामीलाई त्यो आभास हुने कुराहरू हो। यस्तोमा हामीले नियमित आराम गर्ने, पौष्टिक आहारहरू खाने, नियमित आराम भनेको हामीलाई चाहिने किसिमका आरामहरू, विरामहरू गर्ने, विहारहरू गर्ने, खानेकुराहरू मिलाएर खाने, यी सबै कुराहरूलाई र हाम्रो दैनिक गर्नुपर्ने क्रियाकलापहरूमा हामी सक्रिय जीवन जिउने गर्दा त्यस किसिमको सम्झना पनि बिस्तारै भुलिँदै गइन्छ र हामी बलियो पनि हुँदै जाने अवस्था हुन्छ शारीरिक रूपमा, मानसिक रूपमा। त्यसरी स्मरणहरू नै कम हुने भन्ने खालको तथ्यहरू अहिलेसम्म फेला परेको अवस्था छैन।
नमस्कार, म रोहित। मैले सुनेको कोरोना संक्रमण भएका व्यक्तिमा निको भएपछि पनि लामो समयसम्म फोक्सोमा असर गर्छ भनेर, के यो साँचो हो? यदि हो भने असर कम गर्न के गर्न सकिन्छ?
रोहितजी धन्यवाद प्रश्नको लागि। अब कोभिड-19 को संक्रमण भइसकेपछि प्रभाव पर्ने अङ्ग सबभन्दा पहिले प्रभाव पर्ने अङ्ग भनेको फोक्सो नै हो. फोक्सोमा चोट हुन्छ, फोक्सोमा त्यसले पारेको अरू प्रभावहरू हुन्छ, त्यो प्रभावका कारणले केही कमजोर, केही खोट भनौँ अथवा त्यसलाई हामीले चोट भनौँ, खत रहने भन्ने बाहिरको छालामा हुँदा भने जस्तै केही समय त्यहाँ भएको घाउहरू, त्यहाँ भएका अरू परिवर्तनहरू निको भएर पुरानै अवस्थामा आउनका लागि केही समय लाग्ने हुन्छ. यस्तोमा हाम्रो एकदम संयमित आहार विहार, एकदम पोषणयुक्त खानेकुराहरू र सँगसँगै हामीले गर्ने क्रियाकलाप, शारीरिक क्रियाकलापहरूले पनि फरक पार्छन्. यसमा हामी नियमित ख्याल गर्दै हाम्रो दैनिकीहरू गर्नुपर्ने हुन्छ.
नमस्कार, म त्रिवेणी दुई सिंहदुबाट हो. मेरो नाम तिलक. यो मेरो खोप छुटिसके छुट्या छ, यो खोप कहाँ गएर लाउने मेरो जिज्ञासा यही हो.
यसरी खोप लगाउने वर्ग भनेर सार्वजनिक भएर त्यो पालो सकिसँदा तपाईँ हामी खोप लगाउन छुटेका छौँ भने हामीले आफ्नो स्थानीय तहमा भनेको आफ्नो गाउँपालिका, आफ्नो नगरपालिकामा त्यहाँ स्वास्थ्य हेर्ने, स्वास्थ्यको कार्यक्रम हेर्ने एकजना तोकिएको व्यक्ति हुनुहुन्छ अथवा हाम्रा जनप्रतिनिधिहरू हुनुहुन्छ, हाम्रा अध्यक्षहरू, उपाध्यक्षहरू, मेयरहरू, उहाँहरूसँग गर्दाखेरि त्यो स्थानीय तहमा सम्पर्क गर्दा त्यो स्थानीय तहमा कहिले खोप आउँछ, कहिले अभियान सञ्चालन हुन्छ भन्ने कुराहरू उहाँहरूले जानकारी दिन सक्नुहुन्छ.
यो सँगै अब हामी कार्यक्रमको अन्त्यमा आइपुगेका छौँ. आजको कार्यक्रम साझा पहलमा हामीले स्थानीय स्तरका सेवा सुविधा प्राप्तिका लागि आवश्यक सूचनामा महिला, दलित महिला, अपाङ्गता भएका व्यक्ति, लैङ्गिक अल्पसंख्यक लगायत सीमान्तकृत समुदायको पहुँचको अवस्था, सूचनाको हकको लागि स्थानीय सरकारले गरेका राम्रा अभ्यासका बारेमा छलफल गर्यौं. साथै ती सूचनामा उनीहरूको पहुँच वृद्धि गर्नका लागि के गर्न सकिन्छ, विज्ञको भनाई पनि समावेश गर्यौं.
सामान्यतया अन्य समुदायभन्दा महिला, दलित समुदायका परिवार, यौनिक तथा लैङ्गिक अल्पसंख्यक, अपाङ्गता भएका व्यक्ति लगायत सीमान्तकृत समुदाय स्थानीय स्तरबाट प्रदान गरिने सेवा सुविधा उपभोगबाट वञ्चित भइरहेका हुन्छन्। सेवा सुविधाबारे सूचना नै नपुग्दा उनीहरू सेवा लिनबाट वञ्चित भएका छन्।
महिला, बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्ग मैत्री, यौनिक अल्पसंख्यक मैत्री सूचना सम्प्रेषण विधिको छनौट नहुँदा पनि सूचनाको हक कार्यान्वयनमा समस्या देखा परिरहेको छ।
यो समस्या समाधानका लागि सूचनामा उनीहरूको सरल पहुँच र कार्यक्रम तथा नीतिमा उनीहरूलाई प्राथमिकतामा राखिनु आवश्यक देखिन्छ।
कार्यक्रम साझा पहलको आजको अङ्कबाट भने बिदा लिने समय भएको छ।
तपाईँलाई तपाईँको पालिका वा सरकारवालासँग केही सोध्न, भन्न, जान्न, बुझ्न वा समस्या सुनाउन मन छ भने हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ। केही प्रश्न, प्रतिक्रिया र टिप्पणी छन् भने हाम्रो टेलिफोन नम्बर 01-5260-646 फोन गरेर रेकर्ड गराउन सक्नुहुनेछ।
आजका लागि प्राविधिक साथी सुभाष पन्तलाई धन्यवाद, साथै कार्यक्रमलाई साङ्केतिक भाषामा अनुवाद गर्ने साथी उमा पौडेललाई पनि धन्यवाद दिँदै अहिलेको रेडियो कार्यक्रम साझा पहलबाट म सुशीला श्रेष्ठ
अनि म राजन रुचाल पनि बिदा भयौं.
नमस्कार.